نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم. سيرة نبی کے سلسلے میں آج ہم جہاں سے بات شروع کریں گے وہ ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو مدینہ میں آنے کے بعد جو چیلنجز درپیش تھے آپ نے ان سے کتنے اچھے طریقے سے اپنے آپ کو نبرد آزما کیا. سب سے پہلے مسجد نبوی کی تعمیر کی گئی اور اس کے لیے بھی جگہ خرید کے لی گئی. پھر اس کے بعد مسلمانوں کے اندر بھائی چارگی کی جو فضا پیدا کی جا رہی تھی یہ دوسرا بڑا کام تھا. آج ہم اسی کو دیکھیں گے کہ کیسے آپ نے مسلمانوں کے بیچ میں بھائی چارہ کروایا. کچھ لوگ تو لٹے پٹے گھر چھوڑ کے اللہ کی محبت میں آ گئے تھے اور جو گھروں والے تھے ان کے دلوں سے اپنے گھروں کی محبت نکل چکی تھی اور اللہ کا دین ہر چیز سے زیادہ پیارا ہو چکا تھا. تو دوسرا بڑا کام جو اللہ کے نبی نے مدینہ آنے کے بعد کروایا وہ تھا بھائی چارہ، جس کو اخوت بھی کہا جاتا ہے. حضرت انس رضی اللہ عنہ کے مکان میں یہ معاملہ پیش ہوا. مہاجرین اور انصار کے درمیان یہ معاملہ ہوا. کل 90 لوگ تھے، 90، آدھے مہاجر آدھے انصار. بھائی چارے کی بنیاد کیا تھی؟ نہ خون کا رشتہ، نہ سسرال کا رشتہ، نہ کوئی بزنس ٹرمز. ایک ہی بنیاد تھی کہ وہ ایک دوسرے کے غم خوار ہوں گے اور موت کے بعد، یعنی اپنے رشتہ داروں کی بجائے، یہ ایک دوسرے کے وارث ہوں گے. اور غزوہ بدر تک یہ حکم جاری رہا. اللہ کی محبت بندے سے کیسے کیسے فیصلے کروا دیتی ہے. عقل دنگ رہ جاتی ہے، سوچ نہیں رہتی انسان کی اپنے ہاتھ میں، لیکن حقیقت یہ کہ اللہ تعالیٰ اپنے کام کروا لیتا ہے. پھر جب سورت انفال کی یہ آیت و اولو الارحام بعدہم اولا ببعض، کہ جس میں کہہ دیا گیا کہ نسبت کے جو رشتہ دار ہیں، یعنی خاندانی لوگ جو ہیں، وہ ایک دوسرے کی وراثت کے حقدار ہیں، تو اس کے بعد یہ بھائی چارہ ختم ہوا. انصار اور مہاجرین میں یہ وراثت کا سلسلہ جاری رہا جب تک کہ یہ آیت باقی رہی، لیکن بھائی چارے کا عہد باقی رہا. یعنی جو وراثت میں حصہ داری تھی وہ تو اس آیت کے نزول سے ختم ہو گئی، لیکن بھائی چارہ بہرحال بعد میں بھی موجود رہا. کہتے ہیں کہ اللہ کے نبی نے ایک اور بھائی چارہ بھی کرایا جو خود باہم مہاجرین کے درمیان بھی تھا. لیکن یہ سب باتیں کہنے سے نہیں ہوتی. دیکھیے سورت مائدہ کے شروع میں ہم پڑھتے ہیں، یا ایھا الذین آمنوا اوفوا بالعقود، ایمان والو وعدے پورے کرو، عقد پورے کرو. تو ہر عہد عقد مجبوری کا نہیں ہوتا، کچھ تو فطرت سے بندھے ہوئے عہد بھی ہوتے ہیں، کچھ اخلاقی عہد ہوتے ہیں. جیسے کوئی ماں باپ اپنے بچے کو پالنے کا عہد نہیں کرتے کسی کورٹ میں، یا کوئی ماں باپ بچوں کو یہ عہد نہیں لیتے کہ ہم بوڑھے ہو جائیں گے تو ہمارا خیال رکھو گے. لیکن یہ وہ وعدے ہوتے ہیں جو انسان کی فطرت میں لکھے ہوتے ہیں اور انسان اس کو اپنے ضمیر کی عدالت میں جواب دہ ہوتا ہے. تو لہٰذا مسلمانوں نے بہت ہی خوبصورت طریقے سے یہ سب کچھ کیا اور سب کی نظر میں ایک ہی چیز تھی کہ ہم نے اسلام کے لیے ایک جسد واحد بن کر اسلام کو فائدہ دینا ہے. اور اس بھائی چارے کا جو بہت بڑا مقصد ایک تھا، کیا؟ کہ عصبیتیں ختم ہو جائیں. جاہلیت کے دور میں لوگ قبیلوں کنبوں میں بٹے ہوئے تھے، حمیت اتنی تھی کبھی قبیلے کے نام پہ، کبھی برادری کے نام پہ. اسلام نے ہر نام کو مٹا کر اسلام کا نام دے دیا کہ محبت ہو تو اسلام کے لیے، بغض ہو تو اسلام کے لیے. رنگ، نسل، وطن، سارے بت توڑ دیے. افسوس کی بات ہے آج ہم مسلمانوں نے وہ سارے بت پھر کھڑے کر دیے. علامہ اقبال بھی کہتے ہیں نا کہ آج کے دور کے نئے بتوں میں سب سے بڑا بت تو وطن کا بت ہے. آج نیشنلزم کا نعرہ لگتا ہے، آج قومیتوں کے باتیں، کلچر منائے جاتے ہیں، جشن آزادیاں منائی جاتی ہیں، لیکن اسلام نے ایسی کوئی بنیاد نہیں رکھی. نہ رنگ نہ نسل، نہ گورا نہ کالا، نہ عرب نہ عجم، بلندی اور پستی کا معیار صرف انسانیت اور تقویٰ تھی. سورت حجرات میں فرمایا، ان اکرمکم عند اللہ اتقاکم، تم میں سے سب سے زیادہ عزت والا تو وہی ہے جو تم میں سب سے زیادہ متقی ہے. اور یہ صرف کوئی زبانی دعویٰ نہیں تھا، یہ کوئی بھائی چارہ نام کا نہیں تھا کہ اوپر سے ہاتھ ملائیں اور اندر سے جڑیں کاٹیں، بلکہ حقیقت یہ ہے کہ ایک ایسا قانون بن چکا تھا کہ جس کی بنیاد پہ پھر خون اور مال ایک دوسرے کے ساتھ جڑ گئے. یہ خالی خالی باتیں نہیں تھی، ہاں جی کیا چاہیے، واٹ کین آئی ڈو فار یو، کین آئی ڈو سم تھنگ، نہیں، یہ پھر قربانی کی سطح پہ تھا. کوئی نتیجہ نکلے یہ کام کرنا تھا. کتنا اللہ کے نبی کا یہ معاملہ خوبصورت ہے. ون آن ون بیس پہ ریلیشنز قائم کر دیے. یہ نہیں کیا کہ ساروں کو ایک کے اوپر ڈال دیا. آج ذرا کسی ملک میں جنگ لگے، کچھ لوگ بےچارے آ جائیں لٹے پٹے، تو باقی دیکھ رہے ہوتے ہیں کہ اب یہ کب جائیں گے، آگے یہ ہمارے ملکوں پہ قبضہ کرنے. نہیں، اسلام بڑے خوبصورت طریقے سے لوگوں کو یہ سارا کچھ سکھاتا ہے کہ لوگ پھر اپنی ذات سے اوپر اٹھ کر ایک بڑے مقصد کے لیے کام کرتے ہیں. صحیح بخاری کی روایت میں آتا ہے کہ جب مہاجرین مدینہ میں تشریف لائے تو اللہ کے نبی نے عبد الرحمن بن عوف اور سعد بن ربیع کے درمیان بھائی چارہ کرا دیا۔ اس کے بعد حضرت سعد نے عبد الرحمن سے کہا کہ دیکھو میں انصار میں سب سے زیادہ مالدار ہوں، میرا مال دو حصوں میں بانٹ کر آدھا آپ لے لیں، میری دو بیویاں اور آپ دیکھ لیں، جو زیادہ پسند ہو مجھے بتا دیں، میں اس کو طلاق دوں گا اور عدت گزرنے کے بعد آپ اس سے شادی کر لیں۔ آج ایسے جملے ہو سکتے ہیں؟ کوئی لڑائیاں نہیں تھیں، محبت تھی۔ آپ کہیں گے کیا اور عورتیں نہیں تھیں جو ان کو چھوڑنا تھا؟ نہیں، کفر اور اسلام کی باتیں تھیں، اس وقت اتنے لوگ نہیں تھے عام اویلیبل جیسے آج موجود ہیں۔ عبد الرحمن بھی پھر دیکھیے کیسے دل کے تھے، کہ اللہ آپ کے اہل اور مال میں برکت دے، آپ بتائیں کہ بازار کے در دلونی لا سوقے، بازار کی خبر دیں۔ لوگوں نے ان کو بنو قینقاہ کا بازار دکھایا، واپس آئے تو ان کے پاس کچھ ایکسٹرا پنیر اور گھی تھا۔ اس کے بعد وہ روز جاتے، پھر ایک دن آئے تو ان پر زردی کا اثر تھا۔ اللہ کے نبی نے پوچھا یہ کیا؟ کہنے لگے میں نے شادی کی ہے۔ تو آپ نے فرمایا اچھا، اولم بشاتن، ولیمہ کر لو چاہے ایک بکری کا۔ پھر آپ نے پوچھا کہ عورت کو مہر کتنا دی ہے؟ تو بولے ایک نوات، حب من نوا سورۃ الانعام میں آتا ہے، گٹھلی کو کہتے ہیں، یعنی گٹھلی کے وزن تقریباً سوا تولے سونا بنتا ہے۔ اور یہ زرد رنگ جو یہ اس دور میں شادی کی ایک علامت ہوتی تھی، جیسے شادی کے بعد کا کچھ ایک ماحول ذہن میں آتا ہے کہ ہر سوسائٹی میں کچھ نہ کچھ چیزیں ہوتی ہیں نا، جیسے ہمارے ہاں دھولا کو سہرا پہناتے ہیں یا گھوڑے پہ بٹھاتے ہیں، تو اس دور میں ایک زرد رنگ ہوتا تھا جو اس کے کپڑے پہ دکھا جاتا تھا۔ اب دیکھیے کتنی آسان شادی، کتنی خوبصورت زندگی، اور کیسے انہوں نے اپنی محنت سے کمایا، سب کچھ دے کے آئے تھے۔ اور اگر آپ نے ان کی کہانی پڑھی عبد الرحمن بن عوف کی، کہ جب آ رہے تھے تو بیوی بچہ اور مال ساتھ تھا، لیکن ایک ایک کر کے سب لے لیا گیا۔ پیچھے سن چکے ہم، بچہ بھی گیا، بیوی بھی گئی، مال بھی بھائیوں نے لے لیا، اور صرف اپنا ایمان بچا کے آئے، اور اللہ نے کچھ سالوں میں سب واپس دیا۔ اور یہی عبد الرحمن بن عوف جب انتقال ہوا ان کا، تو اتنی دولت، اتنا سونا چھوڑ کے گئے کہ کلہاڑوں سے کاٹ کاٹ کے ان کی دولت بانٹی گئی تھی۔ اور انہوں نے اللہ کے نبی کی بیویوں کو بھی وصیت میں سے حصہ دیا، ان کے پاس بھی سونے کے کئی حصے آئے۔ تو دولت اللہ لیتا نہیں ہے، واپس کر دیتا ہے، صرف ہمارا دل دیکھتا ہے، کیا دے سکتے ہو میرے لیے، کتنا دیتے ہو، کس دل سے دیتے ہو۔ اسی طرح ایک روایت حضرت ابو ہریرہ سے ملتی ہے کہ انصار نے نبی صلی اللہ علیہ وسلم سے کہا کہ آپ ہمارے درمیان اور ہمارے بھائیوں کے درمیان ہمارے کھجور کے باغات تقسیم کر دیں۔ آج کوئی کہتا ہے کھجور کے باغ؟ آپ کہتے ہیں کھجور کی گٹھلیاں نہیں لوگ دیں گے، کہاں زمینیں دیں؟ آج تو لوگ سگے رشتوں میں خون میں مر جاتے ہیں، جائیدادوں کے نام پہ قربانیاں، جائیدادوں کے جھگڑے، زمین کے جھگڑے۔ لیکن جب دل اللہ کی محبت میں ایک ہوتے ہیں تو انسان اپنا پیٹ بھر نہیں سکتا جبکہ دوسرا بھوکا ہو۔ آپ نے فرمایا نہیں، انصار نے کہا تب آپ لوگ یعنی مہاجرین ہمارا کام کر دیا کریں اور ہم پھل میں آپ لوگوں کو شریک کریں گے۔ انہوں نے کہا ٹھیک ہے، ہم نے بات سنی اور مانی۔ ایسے لگتا ہے سمینا و اطعنا، سنا اور مان لیا۔ زمینیں نہیں لیں اللہ کے نبی نے، صرف ان کی محنت ساتھ لے کر پھل دلوایا۔ اسے یوں بھی پتہ چلتا ہے کہ اللہ کے نبی بانٹ بڑی پیاری کرتے تھے، کس سے کیا لینا ہے، کتنا لینا ہے، کب لینا ہے، آپ کو خوب اچھی طرح یہ بات پتہ ہوتی تھی۔ کس طرح بڑھ چڑھ کے نیکیوں میں لوگ کام کرتے، اللہ ایسے ہی تو تعریفیں نہیں کرتا۔ اور جب میں سورۃ انفال اور سورۃ توبہ میں ان کی کہانیاں پڑھتی ہوں، مہاجرین اور انصار کی، تو رشک آتا ہے۔ پھر میں سوچتی ہوں مالک کائنات کبھی کسی کی فیور ایسے نہیں لے سکتا، ایسے کسی کو فیور نہیں اللہ تعالیٰ دیتا۔ قربانیوں کی زمین پہ یہ سارے محل بنتے ہیں، ہم کام نہیں کرتے تو ہمیں کچھ بھی نہیں ملے گا، صرف باتیں کرتے ہیں ہم لوگ۔ اللہ کے نبی نے اپنے ساتھیوں کی قدر دانی کی، کس طرح سے ایک دوسرے سے بڑھ چڑھ کے یہ کام کر رہے تھے۔ آگے محبت، اخلاص، قربانی، ایثار، اتنی محبت، اتنا کچھ، ہاں، لیکن کوئی غلط فائدہ نہیں اپنے اٹھایا، صرف اتنا لیا جتنا کہ اس وقت اپنی کمر سیدھی کرنے کے لیے کافی تھا۔ اور آج بھی یہی کرنا پڑے گا، آج بھی کسی ملک میں دوسرے مسلمان مہاجر بن کے آ جائیں تو ان کو تانے ملے، آگے ہمارے ملک میں کس نے کہا تھا یہ افغانی آگے، یہ فلاں آگے، یہ بہاری آگے، نہیں، ہر بندے کو ایک دے دو۔ آج بھی اپنے ملکوں میں دیکھیے کروڑ پتی لوگ رہتے ہیں، اگر آنے والے مہاجرین ایک حکومت کے اوپر ڈلنے کی بجائے خاندانوں میں بانٹ دیے جائیں تو میرا خیال ہے کہ ان کی عزت بھی قائم رہے اور معیشت پہ کوئی بوجھ بھی نہ پڑے۔ تو یہ ایک بہت بڑا حل تھا جس سے معاشی مسئلہ بھی حل ہوا، ذات برادری کے بت بھی ٹوٹے اور عزت نفس بھی باقی رہی۔ پھر اسلامی تعاون کے پیمان ہوئے. اللہ کے نبی نے ایک اور عہد و پیمان کرایا جس کے ذریعے سے رہی سہی جاہلیت اور اس کی کشمکش جو قبائل کے نام پہ ان کی تھی وہ بھی گر گئی, سب بنیادیں ڈھا دیں, سب رسم و رواج جو دور جاہلیت کے تھے ختم, بالکل ان کو پیچھے کر دیا. اور یہ معاملہ تھوڑا سا زیادہ آپ کہہ سکتے ہیں کہ وسیع مفہوم رکھتا تھا, اس کی کچھ چیزیں آپ کے سامنے رکھتی ہوں. اللہ کے نبی نے جب لوگوں سے یہ بات کی تو اس تحریر کو کچھ اس قسم سے لکھا کہ یہ تحریر ہے محمد نبی صلی اللہ علیہ وسلم کی جانب سے, قریشی یثربی اور ان کے تابع ہو کر ان کے ساتھ لاحق ہونے اور جہاد کرنے والے مومنین اور مسلمانوں کے درمیان. یعنی اصل میں یہ اللہ کے نبی کے ساتھ صحابہ کرام کا معاہدہ تھا. اس سے پتہ چلتا ہے کہ اللہ کے نبی ڈاکیومنٹیشن پہ بہت زور لگاتے تھے, اللہ کے نبی صلی اللہ علیہ وسلم معاملات کو بہت آرگنائز رکھنا چاہتے تھے. مسلمانوں کو احساس دلایا گیا کہ یہ سب اپنے ماں سوائے انسانوں سے الگ ایک امت ہے. یعنی علامہ اقبال نے بھی کہا نا, خلاصہ کیا ہے کہ مغربی عوام پر قیاس نہ کرو, خاص ہے ترکیب میں قوم ہاشمی, تو مسلمان الگ ہیں, مت کاپی کریں دوسروں کو, ایک الگ امت, ان کی ایک اپنی سوچ, ان کا ایک اپنا معیار ہے. پھر اسی طرح دوسری شکایت تھی کہ مہاجرین قریش اپنی پچھلی حالت کے مطابق باہم دیت کی ادائیگی کریں گے. پچھلے دور میں بھی دیت تھی سونٹوں کی قیمت, اس میں بھی اس کو قائم رکھا اور مومنین کے درمیان معروف اور انصاف کے ساتھ اپنے قیدی کا فدیہ دیں گے, اور انصار کے تمام قبیلے اپنی پرانی حالت کے مطابق باہم دیت کی ادائیگی کریں گے, اور ان کا ہر گروہ معروف طریقے پر اہل ایمان کے درمیان انصاف کے ساتھ اپنے قیدی کا فدیہ ادا کرے گا. یعنی اصل میں بلڈ منی کی باتیں ہو رہی ہیں کہ کس طریقے سے اللہ کے نبی نے لوگوں کو ان کا جان کا تحفظ دیا. پھر اسی طرح ایک اور اس کی شک کیا تھی کہ اہل ایمان اپنے درمیان کسی بھی بے قص کو فدیہ یا دیت کے معاملے میں معروف طریقے کے مطابق ہی عطا اور نوازش سے محروم نہ رکھیں گے. مطلب یہ کہ نیڈی جو لوگ ہیں تو ضرورت مند ان کی ضروریات پوری کی جائیں گی. پھر اسی طرح سارے مومن جو ہیں اس شخص کے خلاف ہوں گے جو ان پر زیادتی کرے گا. یہ اہل ایمان کے درمیان ظلم اور گناہ اور زیادتی اور فساد کی راہ پر چلے گا. آج بھی یہ دور آ جائے تو کیسا خوبصورت ہے, یعنی کوئی غلط کام کرے, کوئی گناہ کا کام کرے گا, سر مومن اس کے ساتھ معاملہ کریں گے, کوئی اچھا کام کرے گا سب اس کا ساتھ دیں گے. پھر اسی طرح یہ کہ ان سب کے ہاتھ اس وقت اس شخص کے خلاف ہوں گے, خواب وہ ان میں سے کسی کا لڑکا ہی کیوں نہ ہو. یہ ہے نا انصاف, اپنا بیٹا بھی غلط کام کرے گا تو اس کے خلاف بات کی جائے گی. پھر اسی طرح کوئی مومن کسی مومن کو کافر کے بدلے قتل کرے گا, اور نہ ہی مومن کے خلاف کسی کافر کی مدد ہوگا. یعنی یہ ہے اصل عدل. اگر یہ 10-12 چیزیں جب ہم دیکھ رہے ہیں نا, آج بھی اسلامی حکومت کے منہج میں ڈال دی جائیں تو لوگ خود بلائیں کہ آؤ مسلمانوں تم ہمارے ملکوں پہ حکومت کرو, تمہیں اللہ نے اتنا پیارا دین دیا ہے, تم نے آج اس کو کہاں کھو دیا, تمہارے تو اپنے ملکوں میں بھی کوئی امن نہیں, تمہاری تو اپنی عدالتوں میں انصاف نہیں ہے. اللہ تعالی ہمیں ظلم سے بچائے اور ظلم کے گواہ بننے سے بچائے. پھر اسی طرح اللہ کا ذمہ ایک ہوگا, ایک معمولی کا دیا ہوا ذمہ بھی سارے مسلمانوں پر لاگو ہوگا. یعنی جب کوئی ایک کسی کو اپنی ذمہ داری میں لے لیتا ہے کہ میں اس کی ضمانت دیتا ہوں تو پھر سب اس کو ایکسیپٹ کریں گے. اسی طرح اس معاہدے کی روح سے یہود مسلمانوں کے پیروکار ہو جائیں گے, ان کی مدد کی جائے گی اور وہ دوسرے مسلمانوں کے جیسے ہی ہوں گے, نہ ان پر ظلم کیا جائے گا نہ ان کے خلاف تعاون کیا جائے گا. جو یہود مسلمانوں کے پیروکار ہو جائیں, اس سے بھی زیادہ کوئی ریلیجس آزادی مل سکتی ہے کسی کو؟ پھر اسی طرح مسلمانوں کی صلح ایک ہوگی, کوئی مسلمان کسی مسلمان کو چھوڑ کر قتال فی سبیل اللہ کے سلسلے میں صلح نہیں کرے گا, بلکہ سب کے سب برابری اور عدل کی بنیاد پر عہد و پیمان کریں گے. تو اس سے بھی یہ بات پتہ چل گئی کہ جتنا ایک انسان قوانین میں جکڑ کر کسی کو لے کے آئے گا, اتنا ہی اس سلسلے میں اور اس سسٹم میں بہت زیادہ پھر نظم و ضبط بھی ہوگا, اور ایسی حالت نہیں پیدا ہوگی کہ جو بعد میں بدمزگی کا سبب بنے. پھر اسی طرح کسی کے خون میں اگر کوئی شامل ہوتا ہے تو مسلمان سب برابر ہوں گے, جسے کوئی فی سبیل اللہ, یعنی کہ اللہ کے راستے میں اگر کوئی خون بہایا گیا تو سب مسلمان اس خون میں ایک دوسرے کے برابر ہوں گے, یعنی کسی کا خون زیادہ قیمتی اور کسی کا کم نہیں ہوگا, جیسے دنیا کے بہت سارے مذاہب میں ہم دیکھتے ہیں کہ مختلف بانٹے ہیں کہ کوئی سر سے پیدا ہوئے بھگوان کے تو کوئی پاؤں سے پیدا ہوئے. कोई मर जाए तो कोई बात नहीं और कोई मर जाए तो एक के बदले में 10 मारे जाएंगे, ऐसा इस्लाम में नहीं था। फिर इसी तरह कोई मुशरिक कुरैश की किसी जान या माल को पनाह नहीं दे सकता और ना किसी मोमिन के आगे इसकी हिफाजत के लिए रुकावट बन सकता है। हर मामले को आप देख लीजिए, बस मुझे तो एक ही लफ्ज़ समझ आ रहा है, इंसाफ इंसाफ इंसाफ, अदल इंसाफ अदल इंसाफ। फिर इस तरह जो शख्स किसी मोमिन को कत्ल करे और सबूत भी मौजूद होगा, इससे कसास लिया जाएगा, इल्ला ये कि मकतूल का वली राजी हो जाए, माफ़ कर दे तो फिर माफ़ कर दिया जाएगा। और ये कि सारे मोमिन इसी के खिलाफ इसके खिलाफ होंगे, उनके लिए इसके सिवा कुछ हलाल ना होगा कि इसके खिलाफ उठ खड़े हों, यानी जब कोई किसी को कत्ल करेगा तो कोई उसकी साइड नहीं लेगा। किसी मोमिन के लिए हलाल ना होगा कि किसी हंगामा बरपा करने वाले या बिदती की मदद करे और इसे पनाह दे, और जो इसकी मदद करेगा या उसे पनाह देगा, इस पर क़यामत के दिन अल्लाह की लानत और इसका गज़ब होगा और इसका फ़र्ज़ और नफिल कुछ भी कबूल ना किया जाएगा। अल्लाह अकबर। और आखिरी चीज़ इसमें थी कि जब भी कोई इख्तलाफ होगा मुसलमानों में तो अल्लाह और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम की तरफ पलटाया जाएगा। अल्लाह से दुआ है कि आज भी इतना बाइंसाफ हुक्मरान हमें कोई मिले, आज हम मुसलमान ख़ुद अपनी ज़ात से ऐसे बाइंसाफ हों। देखिए, हुकूमतें अदल इंसाफ कायम नहीं कर पाती जब तक के अफराद उसको मानने को तैयार नहीं होते। 13 साल तक नबी सल्लल्लाहु अलैहि वसल्लम ने जिस गिरोह को तैयार किया था उसी की बुनियाद पर यह हुकूमत बनी। इतने खूबसूरत टीम मेंबर्स के बग़ैर तो ये काम होना मुमकिन ही नहीं होता। आज भी अगर हम चाहते हैं ये सब कुछ हो तो उसके लिए हमें फ़र्द की सतह पे तस्किया, तालीम, तदरीस इसका इस्तेमाल करना पड़ेगा। बच्चे को कुरान पढ़ाइए, उसका दिल जुड़े, उसके दिल में अल्लाह की मोहब्बत, तकवा, इखलास, नबी की हदीस से उसको मोहब्बत हो, अल्लाह के नबी की हिकमत अमली, आपकी दूरंदेशी एक नए मुआशरे को इस तरह लोगों के सामने लेकर आई कि लोगों के कान खड़े हो गए होंगे, जिसको हमारी ज़ुबान में कहते हैं कि इतने खूबसूरत कवानीन से तो उस वक़्त इंसानियत आगाह भी नहीं थी। अच्छा, यहाँ जहन में ये भी रखिए कि इस्लाम से पहले कुछ दुनिया में कोई बहुत ज़्यादा ना इन्वेंशंस थी ना तरक्की हुई। इस्लाम ने खूबसूरत कवानीन बना के इर्द गिर्द के सोए हुए लोगों को भी जगा दिया। वो कहते हैं ना कि आपको देखकर अब दूसरों को भी काम करना आ गया, बिल्कुल ये कैफियत होती है। इस्लाम ने इतने प्यारे कवानीन बनाए, कुछ अरसा लोग परेशान हुए, फिर उन्होंने कॉपी करना शुरू कर दिया। इससे दुनिया में डाइवर्सिटी आई, इससे दुनिया के अंदर बहुत ज़्यादा खूबसूरती आई, और फिर आप देखेंगे कि नए से नए उलूम पैदा हुए, नई तरक्की, बहुत ज़्यादा तरक्की का दौर था दुनियावी मैदान में भी, टेप में कह लीजिए या अपनी मादी तालीमात जो होती हैं उनमें भी। तो इस्लाम जहाँ आएगा वहाँ दीन और दुनिया की खैर और भलाई लेकर आएगा। इतनी मजबूत बुनियादों पर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये काम किया कि वाकई इर्द गिर्द वाले भी इस पर खुश हुए। लोग खुद आके पूछा करते थे, अल्लाह के नबी इस्लाम क्या है, अल्लाह के नबी क्या खर्च करें, अल्लाह के नबी अल्लाह हमसे किस बात पर खुश होता है। एक मौके पर एक सहाबी ने कहा, अल्लाह के नबी यानी कौन सा अमल अच्छा है, तो आपने फरमाया तुम खाना खिलाओ और जिसको जानते और जिसको नहीं जानते उनको भी सलाम करो। कितना प्यारा अंदाज था आपका, कितनी छोटी छोटी नेकियां बता के लोगों को रग़बत दिलाते थे। इसी तरह अब्दुल्ला बिन सलाम जो यहूदी आलिम थे कहते हैं कि जब अल्लाह के नबी मदीना तशरीफ़ लाए मैं आपकी खिदमत में हाजिर हुआ, जब मैंने आपका चेहरा मुबारक देखा तो अच्छी तरह समझ गया कि ये किसी झूठे का चेहरा नहीं हो सकता। फिर पहली बात जो आपने इरशाद फरमाई वो ये थी के लोगो सलाम फैलाओ, अफशुस्सलाम, वातिमुत्ताम, खाना खिलाओ, सिला रहमी करो, और रात में जब लोग सो रहे हों तो नमाज़ पढ़ो। क्या होगा, जन्नत में सलामती के साथ दाखिल हो जाओगे। कितना प्यारा दीन है हमारा, हर चीज़ को इबादत, हर चीज़ को नेकी कर देता। आप फरमाया करते थे वो शख्स जन्नत में दाखिल ही ना होगा कि जिसका पड़ोसी उसकी शरारतों और उसकी तबाहकारियों से महफूज ना हो। अब देखिए ये सारी हदीसें हमें क्या बता रही हैं कि जब भी कहीं इस्लामी मुल्क बनेगा पहले लोगों में इस्लाम आएगा। ये रवादारी आज हो वो मुसलमान ही नहीं जिसके हाथ और ज़ुबान से दूसरे मुसलमान गैर महफूज हों। आपने फरमाया वो मोमिन हो ही नहीं सकता जो अपने भाई के लिए वो चीज़ पसंद ना करे जो अपने लिए पसंद करता। क्यों आपने कहा कि लोगों तुम्हारी एक आंख में तकलीफ हो तो सारे जिस्म को तकलीफ होती है, सर में तकलीफ हो तो सारा जिस्म तकलीफ महसूस करता है, तो क्या मोमिन ऐसे नहीं होंगे। आपने कहा मोमिन मोमिन के लिए इमारत की तरह, किसका बाज़ हिस्सा बाज़ को कुव्वत पहुंचाता है, तो पहले लोगों के दिल जोड़ेंगे, फिर इस्लाम बनेगा, फिर इस्लामी मुल्क बनेंगे। आपने कहा आपस में बहुत न रखो, हसद ना करो, एक दूसरे से पीठ ना फेरो, भाई बंदे बन जाओ, आपस में प्यार से रहो। किसी मुसलमान के लिए ये हलाल ही नहीं कि अपने भाई को 3 दिन से ऊपर छोड़ दे। आपने फरमाया कि मुसलमान मुसलमान का भाई है, ना उस पर जुल्म करे, ना उसे दुश्मन के हवाले कर दे, और जो अपने भाई की मदद करने के लिए कोशिश करेगा, अल्लाह इसकी मदद करने में लग जाएगा, और जो किसी मुसलमान का गम और दुख दूर करेगा, क़यामत के दिन अल्लाह ताला उसके दुख दूर करेगा, जो किसी की पर्दापोशी करेगा, अल्लाह उसकी पर्दापोशी करेगा। अल्लाह अकबर, इतनी खूबसूरत हदीसें हैं जिससे सच्चा इस्लाम दिखता है। मैं कहती हूँ सिर्फ उस नबी की हदीसों को आम कर दें तो लोगों के अंदर फैली हुई नफ़रतें और बुग़्ज़ और न जाने इंसानियत किस किस चीज़ का शिकार हुई बैठी है, ये सब कुछ दूर हो जाएगा। बस असल बात क्या है कि इंसान अपने आप को अल्लाह के हवाले कर दे। यकीन करें, एक दफ़ा अल्लाह के नबी की सीरत इंसान पढ़ ले, उसके बाद हो नहीं सकता कि उसको इस्लाम के तरीक़ों पे चलना ना आ जाए। वो हालात, वो वाक़यात कैसे इंसान की आंखों के सामने आ जाते हैं। छोटी छोटी बातों को अपने नेकी बना के बेच किया। आज तो हम मांगते हैं ना, उस वक्त लोग देना चाहते थे। आज हम जान छुड़ाते हैं, तब लोग जान देना चाहते थे। आज हम कहते हैं हम खा लें, हमारे मुलाज़म भूखे सोएं तो सोएं। आपने कहा वो मोमिन नहीं जो खुद पेट भर के खाए और उसके साथ रहने वाला पड़ोसी भूखा। आज बात बात पे गाली गलोच, आपने फरमाया मुसलमान से गाली गलोच करना फिस्क है। तकलीफ दे चीज़ को रास्ते से हटाने को आपने सदका कहा, ईमान की शाखों में एक शाख का। सदका और खैरात की इतनी तरगीब दिलाते थे कि दिल खुद बहुत खिंचते थे। अपने का सदका गुनाहों को ऐसे बुझा देता है जैसे पानी आग को बुझा देता है। कहीं कपड़े पहनाने की बातें आपने की, जो किसी एक को कपड़ा पहनाएगा अल्लाह उसे जन्नत का सब्ज लिबास पहनाएगा। जो मुसलमान किसी दूसरे भूखे मुसलमान को खाना दे अल्लाह उसे जन्नत के फल खिलाएगा। जो किसी मुसलमान की प्यास बुझा दे अल्लाह उसे जन्नत की शराब तहूर पिलाएगा। इतना प्यारा जहाँ दीन आएगा, जहाँ इतनी प्यारी तालीमात होती हैं, तो फिर बताइए कि उस वक़्त उन जगहों पे इस्लाम को आम करना कैसे मुश्किल होगा। आज हम इस तालीम के बगैर ही इस्लाम लाना चाहते हैं, ये बहुत मुश्किल है। इसी तरह अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम लोगों की मुख्तलिफ तरीके से किरदार साजी करते रहे। आपने लोगों की एथिक्स बुलंद की, आपने अखलाक बुलंद किए, और इसके बाद फिर जब लोग इस आला दर्जे के बन गए कि उनको लेने से ज़्यादा देने की फ़िक्र पड़ गई। इतनी तो लोगों को लेने की फ़िक्र नहीं होती जितनी उनको देने की फ़िक्र थी, तो फिर क्यों ना ऐसे लोग दुनिया पर इस तरह छा जाते कि जिनके लिए ज़मीन व आसमान भी हैरान हों कि वाकई ये क्या कुछ करते हैं। तो बहुत खूबसूरत माशरा अल्लाह के नबी के हाथों से बना। देखिए कि ये सारी चीज़ें जो हम देख रहे हैं, ज़ाहिर किताबों में से पढ़ने वाली चीज़ें लगती हैं, लेकिन हम सब के लिए इसमें बहुत ज़्यादा रहनुमाई है, बहुत ज़्यादा इस पर हमें सोचने की ज़रूरत है। आज इतनी आला कौम तैयार किए बग़ैर ये आला तरक्कियाँ नहीं हो सकती। मैंने इस चीज़ को प्रैक्टिकली देखा, अल्लाह ताला ने बहुत ही अच्छे तरीके से बांट करवाई कि जब हमने यहाँ पर पूरा किया कोर्स, तो एक बहुत बड़ा क्वेश्चन था कि अगले साल का कोर्स कब हो, कैसा हो, कितने दिन का हो। साथ पिछले लोगों की भी तरबियत मतलूब थी। बहुत कुछ सोचते हुए जो सेटिंग हुई कि चले ऐसा करते हैं कि जुमा और हफ्ते को हम लोग पिछले कोर्स वालों को एडवांस कोर्स कराते हैं और बीच में नया तीसरे 3 दिन का कोर्स। यकीन करें जितना हमने इससे खैर सोची थी उससे ज़्यादा फ़ायदेमंद साबित हुआ। 2 दिन उनको आना मुश्किल नहीं लगता, 2 दिन में उनको डोज मिल जाती है ईमान की, और वो बाकी 3 दिनों में भी वॉलंटियर करने को तैयार है। अच्छे साथी तैयार किए बगैर अच्छी मशीनें भी नहीं आप चला सकते। कुछ भी नहीं होगा अगर आप खुद अपने दीन के बारे में बातें बड़ी बड़ी करें लेकिन आपके अपने किरदार में झूठ हो, कॉल और फेल का तजाद हो, ये नहीं हो सकता। बहुत मुश्किल होता है ऐसे मौक़ों पे इंसान अपने आप को लेकर चले। तो सीरत होती ही हिकमत सिखाने के लिए, हम सिर्फ इसको पढ़ के झूमते रहें और घूमते रहें बात नहीं बनती। कहानियाँ सुनने में मज़ा तो बहुत आता है, लेकिन उसमें से अमल लेना जो है वो असल में इंसान के लिए एक बहुत बड़ी चीज़ है। इसके बाद एक वादा जो रह गया जो अल्लाह के नबी ने किया वो यहूद से किया था। अभी देखिए, आपने लोगों के आपस में वादे कराए, फिर आपने अपने लोगों के साथ खुद कमिटमेंट कराई, फिर यहूद जो एक किस्म की मुखालिफ पार्टी, एक रिलीजियस गिरोह के तौर पर था, उनसे भी आपने वादे किए। उनको उनके दीन पे रहते हुए भी मुसलमानों के साथ ताल्लुकात रखने की कुछ हदें बंद करें, किस तरीके से आप अच्छे तरीके से इन मामलात में रहेंगे। उनके साथ एक माहदा हुआ था जिसको मीसाके मदीना कहते हैं, मतलब प्लेज था, एक वादा था। आपने उनको पूरी आज़ादी दी, आप अपने दीन पे रहते हुए अमल करते हुए हदूद के अंदर रहते हुए आप हमारे साथ मामला में किस हद तक पाबंद। बहुत ही मारूफ माहदा था, इसकी कुछ शिकें जो हैं वो आपके सामने रख देती हूँ। सिर्फ खुलासे के तौर पे हम लफ्ज़ ब लफ्ज़ नहीं इसको देख रहे, क्योंकि ये सब चीज़ें आपको किताबों में मिल जाती हैं। असल ये कि हमें काम करना आ जाए। नबी सल्लल्लाहु अलैहि वसल्लम ने यहूद के साथ जो माहदा किया उसमें ये था कि मुसलमानों के साथ ही यहूद को एक उम्मत बनाया गया, यहूद अपने दीन पर अमल करें, मुसलमान अपने दीन पर। खुद इनका भी यही हक़ होगा, उनके ग़ुलामों और उनके साथियों का भी, और यहूद के भी वही हकूक़ होंगे। इसी तरह यहूद के लिए दूसरी चीज़ क्या थी कि अपने अखराजात के ये खुद ज़िम्मेदार होंगे और मुसलमान अपने अखराजात खुद करेंगे, यानी मनी मैटर्स को में दोनों आज़ाद होंगे। फिर इसी तरह जो ताकत इस माहदे के किसी फरीक से जंग करेगी सब इसके खिलाफ आपस में तावन करेंगे। इस शिक पे आपको होता है बाद में कई मौके पे मुसलमानों को बहुत फ़ायदा हुआ। जब यहूद ने अहद शिकनी की तो इसी माहदे की शिकों की रोशनी में आ गए, पकड़े गए और फिर वो अपने ही वादे को तोड़ने वाले बन गए। फिर इसमें अल्लाह के नबी ने तमाम शरीके कार जो थे उनके ताल्लुकात को खैर ख्वाही, खैर अंदेशी और फ़ायदा देने की बुनियाद पर रखा कि गुनाह पर तावन नहीं होगा, ये सारा तावन नेकी पर होगा। अगर किसी इंसान का अपना हलीफ कबीला या उसका दोस्त जो है वो गलत काम करे तो ये उसकी वजह से मुजरिम नहीं ठहरेगा, मज़लूम की मदद की जाएगी। अगर कहीं बाहर से कोई जंग मुसल्लत कर दी जाती है तो यहूद भी मुसलमानों के साथ वो खर्च बर्दाश्त करेंगे। और इसी तरह इस माहदे में जितने लोग शरीक हैं, ख़ासतौर पर नबी सल्लम, सहाबा कराम और दूसरे यहूद और साथ कुछ मुशरिकीन भी थे, कहा ये सब आपस में नहीं लड़ाई झगड़ा करेंगे, कोई किसी का खून नहीं बहाएगा। कोई नई बात या झगड़ा पैदा हो जाए जिसमें फसाद का डर हो तो फैसला अल्लाह और उसके रसूल की तरफ पलटाया जाएगा। इसी तरह कुरैश और उसके मददगारों को पनाह नहीं दी जाएगी। कोई मदीना पर हमला कर दे तो उसके लड़ने के लिए सब तावन करेंगे और हर फरीक अपने अपने किनारों से शहर का दिफा करेगा। किसी जालिम और मुजरिम के लिए ये माहदा कोई आड़ नहीं बनेगा। ये सारा करके डॉक्यूमेंटेशन हुई, इसको अल्लाह के नबी ने मनवा लिया और ये चीज़ बाद में इतनी फ़ायदेमंद साबित हुई कि अगर ये माहदा न किया गया होता तो ना मुसलमान ग़ज़वे बनु नज़ीर में जीत पाते और ना बाद वाली जंगों में, ख़ासतौर पर ग़ज़वे खैबर, बनु कुरैज़ा के साथ जो जंग हुई, उन सब में यहूद के साथ अल्लाह के नबी का मामला हो भी नहीं सकता था। आप देख रहे होंगे कि अल्लाह के नबी की ज़िंदगी कितनी मल्टी डायमेंशनल दिखती है। मुझे तो ऐसे लगता है कि एक तो काम था कि बैठे, हम कहते हैं नबी, हाँ वो वही आती थी, वो पढ़ते थे और मस्जिद में नमाज़ें पढ़ते रहते थे, वल्लाह ही ये बड़ा आसान है। मैं इस चीज़ को प्रैक्टिकली देखती हूँ, जैसे कि यहाँ पे आपको पता है कि नया नया काम है, साथी माशाल्लाह दिन रात अपना काम करते हैं, लेकिन ना चाहते हुए भी मुझे बहुत चीज़ों को देखना पड़ता है। और मैं हमेशा कहती हूँ मैं 4 घंटे पढ़ा लूँ मैं नहीं थकती, मैं 5 घंटे सारा दिन पढ़ाती रहूँ थकती नहीं, मेरा जहन मेरा दिमाग कहाँ थकता है जहाँ मुझे मैनेजमेंट की चीज़ें देखनी पड़ती हैं। एक एक चीज़, सुई सिलाई कहाँ चीज़ है, सफाई, खाना, लोग आना जाना, क्योंकि जब आपको कोई मेयार बनाना है, कोई एक स्टैंडर्ड रखना है तो उसको मेंटेन करना पड़ेगा। सुबह से रात हो जाती है, रात भी तमाम हो जाती है बाज़ औक़ात, लेकिन काम रहते हैं। तो मैं सोचती हूँ कि वाकई पढ़ाना बहुत आसान है, बाकी काम जो है ये मैनेजमेंट बहुत बड़ी चीज़ होती है। तो अल्लाह ताला से दुआ है कि हमें अल्लाह के नबी के नक्शे कदम पर चलते हुए बेहतरीन तरीके से दीन का काम करने की तौफीक दे। किसी मुल्क में दीन लाएं, किसी इदारे को दीन के नाम पे चलाएं, अल्लाह अहसन काम कराएं और हमारी कमियों कोताहियों को माफ़ करके वो काम करवाएं जैसी उसकी शान है। जितना अल्लाह खूबसूरत है, जितनी उसकी दुनिया प्यारी है, अल्लाह हमसे अपने दीन के काम इतने खूबसूरत और आसन तरीके से करवाए और अल्लाह के नबी की ज़िंदगी को हमारे लिए बेहतरीन उसवा हसना बना दे। सुबहाना रब्बी का रब्बिल इज़्ज़त यम्मा यसिफून व सलामुन अलल मुरसलीन व अलहम्दुलिल्लाहि रब्बिल आलमीन।